नमस्कार, कार्यक्रम अन्तर्संवादबाट म बाबुराम तिमिल सिन्हा। मुगुका युवा गणेश नेपालीले काठमाडौँमा राइडरका रूपमा श्रम गरेर आफ्नो जीविकोपार्जन गरिरहनु भएको थियो। उहाँले स्थानीय प्रहरीसँगको विवादपछि त्रिपुरेश्वरमा आफैमाथि पेट्रोल छर्केर आत्मदाहको प्रयास गर्नुभएर हिजो उहाँको दुःखद निधन भयो। यो घटनाले सिंगो मुलुकलाई स्तब्ध बनाएको छ। सड़कदेखि सदनसम्म यसको तीव्र आलोचना पनि भइरहेको छ। यसअघि 2079 माघ 11 गते इलामका युवा उद्यमी प्रेम प्रसाद आचार्यले संघीय संसद भवन अगाडि आफैलाई आगो लगाएर आत्मदाहको प्रयास गर्नुभएको थियो। उहाँको पनि घटनापछि अस्पतालमा निधन भएको थियो। यी घटनाहरू केवल व्यक्तिगत निराशाका परिणाम मात्र होइनन्, बरू गरिखाने वर्गमाथि विभिन्न संयन्त्रबाट हुने अनावश्यक हस्तक्षेप र प्रणालीगत कमजोरीका उपज हुन् भन्ने सवालहरू अहिले चौतर्फी रूपमा जनमानसबाट उठिरहेका छन्। साथै उचित व्यवस्थापन र विकल्प बिना सुकुम्बासीहरूलाई विस्थापित गरिएका घटनाहरू र फरक क्षमता भएका व्यक्तिहरूले आफ्नो कला र सिप प्रदर्शन गरी गुजारा गर्न खोज्दा सड़कबाट हटाइएका घटना पनि अहिले चर्चामा रहेका छन्। यी विषयहरू अहिले राष्ट्रिय मानवाधिकार आयोगदेखि संसदसम्म बहसको केन्द्रमा रहेका छन्। नियम कानून लागू गर्दा मानवीय पक्ष र नागरिकको बाँच्न पाउने अधिकारलाई ख्याल गर्नुपर्ने सवालहरू पनि अहिले उठिरहेका छन्। लोकतान्त्रिक र कल्याणकारी राज्यको पहिलो दायित्व आफ्ना नागरिकको जीवधनको रक्षा गर्नु र उनीहरूलाई आत्मसम्मानका साथ बाँच्ने वातावरण मिलाउनु पनि हो। आजको अन्तर्संवादमा हामी यिनै विषयमा केन्द्रित भएर मानवाधिकारको सवालमा पूर्व प्रहरी नायब महानिरीक्षक हेमन्त मल्लसँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तर्संवादमा। गणेश नेपालीको आत्मदाह र दुःखद निधनको घटनालाई कसरी लिन सकिन्छ? अब स्थानीय तह र स्थानीय प्रहरीसँगको विवादपछि यो घटना घटेको भनेर प्रारम्भिक कुराहरू सूचनाहरू बाहिर आइरहँदा स्थानीय प्रहरीले त पक्कै पनि कुनै नागरिकलाई सहजीकरण गर्ने र कुनै गलत कार्य हुन लागेको छ भने त्यसलाई सचेतसम्म गराउनेसम्मको अधिकार र त्यो सवाल रहेको देखिन्छ। तथापि यो घटनाले एउटा राष्ट्रिय रूप नै लिएको छ। सरकार संसद सबै चौतर्फी रूपमा यसको चर्चा र बहस पनि भइरहेको यो सन्दर्भलाई हामीले कसरी हेर्न सक्छौ? मैले हाम्रो कुराकानीको शुरूआत यही प्रश्नबाट गरे।
होइन, सबभन्दा पहिला हामीले के बुझ्नुपर्छ भनेपछि यो घटनामा प्रहरी इन्भल्भ छैन, होइन, नगर प्रहरीले गर्दा घटना यहाँसम्म आइपुगेको हो। र विगतदेखि नै एउटा कुरा हामीहरूले पनि उठाइरहेको छौँ, सबै के भनिरहेको छ भनेपछि ऐन नियमले सबै निकायलाई आफ्नो आफ्नो अधिकार दिएको छ, तर अर्को अधिकारभित्र छिरेर जुन काम गरिदिने हाम्रो बानी छ नि, त्यो लोकप्रियताको लागि, प्रचारको लागि या अन्जानमा, त्यसले चाहिँ समस्या लिएर आउँछ है भन्ने हामीहरूको पहिलादेखि त्यो हो, होइन, र अहिले पनि समस्या भनेको त्यही हो। एकतिर त्यो हो, अर्कोतिर के हो भनेपछि यो घटना भइसक्यो। अब यो घटनाले केही कुरा चाहिँ हामीले सिक्न जरुरी छ, तर अर्कोतिर के हो भनेपछि राजनीतिक रूप चाहिँ नगरौँ है, यो घटनालाई चाहिँ राजनीतिको रोटी चाहिँ काम चाहिँ नगरौँ भन्छु म त।
प्रेमप्रसाद आचार्यदेखि गणेश नेपालीसम्म आइपुग्दा युवाहरूले आफ्नै भूमिमा गरी खान खोज्दा अब ज्यान नै फाल्नुपर्ने स्थिति आएको भनेर राज्य प्रणाली र हाम्रो राजनीतिक परम्परामाथि नै प्रश्न उठिरहेका छन्। युवाहरूमा निराशा पनि रहेको छ, बेरोजगारीको समस्या पनि रहेको छ। यी तमाम समस्याहरूलाई त सरकारले राज्यले यथोचित सम्बोधन गर्नुपर्छ भन्ने सवालहरू पनि उठिरहेका छन्। यस अर्थमा यो सरकारसँग पनि त्यसै गरी सम्पूर्ण सरकारवालाहरूसँग पनि जोडिएको विषय हुन आएको छ। यो सवालबाट कसरी हेर्न सकिन्छ?
अनि एउटा कुरा के बुझ्नुपर्छ भनेपछि आफ्नो र आफ्नो परिवारको बेटरमेन्टको लागि मान्छे अपर्च्युनिटी खोज्छ कि मान्छेले। अब गाउँघरको मान्छेले अपर्च्युनिटी खोज्दै आउने भनेको सहरहरू हो, कोही पहिला विराटनगर आउला, विराटनगर पछि काठमाडौँ आउला, होइन, त्यसलाई किनकि उसको परिवार जोडेको छ, उसको भविष्य जोडेको छ, त्यसको व्यवस्थापन गरिदिने जिम्मेवारी सरकारको हो नि। त्यो बाटोमा लछार पछार गरेको सामान तपाईँको भर्खरै दिएको त्यो अशोभनीय देखिन्छ कि, किनकि अहिले पनि तपाईँ हिँड्दै जानुहोस् न, यो बुद्धनगरको पारिपट्टि गयो भने काठमाडौँको ठेलाहरू जम्मै पारी गएर बस्छन्। ललितपुरले यो कुरालाई राम्रै व्यवस्थापन गरेको छ, भारतमा ठेला र बजार यो फुटपाथमा बस्ने व्यापारीहरूलाई नगरपालिकाले कसरी व्यवस्थापन गर्छ त्यो त हामीले सिकेको हो नि त। तर हाम्रो कस्तो भइदियो भनेपछि ऐन नियम देखाएर तगारो के भन्छ राखेर जुन किसिमको अराजकता यो नगर प्रहरीको देखिन्छ नि हाम्रो यो प्रहरी कर्मचारीहरूको त्यो चाहिँ अशोभनीय छ। त्यसले राम्रो त्यसले समाजमा राम्रो सन्देश पनि दिइरहेको छैन। फेरि
गरी खाने अब वर्ग सेना व्यवसायी भनौँ अब माथि अब सुरक्षा निकाय र स्थानीय प्रशासनबाट सहजीकरण हुनुपर्छ भनेर भनिन्छ। मुस्कान सहितको सेवाका कुराहरू पनि उठिरहेका छन्। कहिलेकाहीँ अनावश्यक मानसिक वा भौतिक शास्ति दिने गरेका गुनासाहरू पनि सुनिँदै आएका छन्। यहाँ त लामो समय नेपाल प्रहरीमा रहेर नेपाल प्रहरीको पनि उच्च पदमा आफ्नो भूमिका निर्वाह गरिसकेको व्यक्तित्व हुनुहुन्छ। यस हिसाबले हेर्दाखेरि यो कुरालाई कसरी विश्लेषण गर्न सकिन्छ कि सबै व्यवहारहरू यथोचित रूपमा नै भइरहेका छन् कि केही व्यवहारहरू सुधार गर्नुपर्ने आवश्यकता पनि छ?
होइन, कति एउटा के हो भनेपछि सरकारले कति कुरा नियन्त्रण पनि गर्नुपर्ने हुन्छ होइन। त्यो चाहिँ विचार कुन चाहिँ नियन्त्रण गर्ने कुन कुरा सहजीकरण गर्ने यी फरक फरक कुराहरू हुन् यता ध्यान दिनुपर्छ। र अर्को कुरा के हो भनेपछि प्रहरीकै तपाईँले कुरा गर्नुभयो, प्रहरी भनेको जनताको लागि हो कि तर हामीले प्रहरी जनताको लागि बनाउन सके कि सकेनौँ? त्यसको ऐन नियम निर्माणका कुराहरू होलान् कि तपाईँको प्रहरीलाई सञ्चालन गर्ने विधिका कुराहरू होलान् होइन, ती त विभिन्न स्वार्थ समूहहरूको इन्भल्भमेन्ट र उनको स्वार्थमा बनेका छन् नि त। त्यसले गर्दा मैले अघि तपाईँले भन्यो के भनेपछि यो घटना त भन्यो नि, यो घटनामा धेरै बहसहरू आइरहेको छ कि यसलाई राजनीतिक नगरौँ, यस्ता घटनाहरूबाट हामीले सिक्ने काम चाहिँ गरौँ। फेरि
नियम र कानूनहरू सहर व्यवस्थित गर्न र शान्ति सुरक्षा कायम गर्न बनाइन्छ। यहाँले पनि यो कुरालाई उठान गरिसक्नु भएको छ। भारत लगायतका कतिपय ठाउँहरूमा त्यसै गरी ललितपुर जिल्लामा पनि केही हिसाबसम्म साना व्यापारीहरूलाई गरी खाने एउटा अवसर र प्रदान गर्न पनि सहजीकरण गरिएको छ। तर कतिपय ठाउँहरूमा कतिपय स्थानीय प्रहरीहरूले यहाँले अघि भने जस्तै लछार पछार गर्ने, ठेलाहरू फालिदिने, नियन्त्रणमा लिने अथवा कब्जामा लिने, केही समय अगाडि एउटा टेम्पो नै भीरबाट खसालिदिएको कुराहरू पनि सामाजिक सञ्जालबाट आएको थियो। तथापि त्यो वनसँग सम्बन्धित कर्मचारीबाट भएको र अहिले अनुसन्धानकै क्रममा रहेको विषय बाहिर आएको छ। हाम्रा नियमहरू नागरिकको जीवन रक्षा गर्ने भन्दा पनि उनीहरूलाई कहिलेकाहीँ निरुत्साहित गर्ने खालका पनि हुन् कि त्यस्तो किसिमको व्यवहार पनि हो कि भनेर जनस्तरबाट टीका टिप्पणी भइरहेको यो कुरालाई कसरी हेर्न सकिएला, कसरी लिनुपर्छ? यहाँले भने जस्तै कुनै समस्या छ भने त्यसलाई उचित व्यवस्थापन गरी कुनै क्षेत्र तोकेर नागरिकलाई गरी खाने वातावरण तय गर्न र आत्मसम्मानपूर्वक बाँच्नका लागि सरकारले, स्थानीय तहले, प्रदेश सरकारले सहजीकरण पनि गर्न सक्छन् होला नि त व्यवस्थापनको माध्यमबाट। यो विषयमा अलिकति कम संवेदनशीलता देखिएको हो कि?
ठिक हो, कम संवेदनशीलता, हामी बढी असंवेदनशील भइरहेछ कि जस्तो लागिरहेछ मलाई, किनकि समाज पनि अराजक छ, ती कर्मचारी पनि यसकै बाई प्रोडक्ट हुन् होइन, चाहे त्यो नगर प्रहरी होलान् प्रहरी होलान् जो पनि यसकै बाई प्रोडक्ट हुन् एकतिर त्यो भयो। र व्यवहारले हरेक कुरा चल्दैन क्या, त्यसैले मैले अघि पनि तपाईँले भन्ने कुरा के हो भने प्रहरीलाई होला, नगर प्रहरीलाई होला, वनलाई होला, यिनले सेवा दिने भनेको त जनताको लागि, जनतालाई हो नि त। यी कसका लागि बन्यो भनेपछि जनताले सहजीकरण गर्न भनेका हुन् नि। यिनलाई बनाउने, यिनलाई जुन सञ्चालन गर्ने ऐन नियमहरू छ, त्यो ऐन नियममा समस्या के भयो भनेपछि तपाईँको राजनीतिको स्वार्थमा उनको स्वार्थ हावी भएको ऐन नियमहरूमा र अब नीतिहरू भयो। अब जस्तै कर्ण यो जनताभन्दा पनि व्यक्तिहरूको आफ्नो स्वार्थहरू हावी भयो। आफ्नो स्वार्थहरू हावी हुँदाखेरि के हुन्छ भनेपछि त्यो जनताको सर्भिस डेलिभरी र उनीहरूको काम गराइमा काहीँ न काहीँ असर चाहिँ आइहाल्छ। र अहिले समस्या भनेको त्यही हो, हामीहरूले पहिलातिर भन्दै आएको त्यो भनेपछि यो क्रममा चाहिँ ध्यान दिनु, ऐन नियम निर्माणकै कुरा पालामा चाहिँ यो कुराहरू ध्यान दिनुपर्छ।
हामीले कुरा गरिरहेको विषय पनि रह्यो र अहिले सुकुम्बासीहरूको पनि उचित व्यवस्थापन नगरी उनीहरूलाई विस्थापित गर्दाखेरि मौलिक र मानव अधिकारको हनन भएको विषयहरू पनि उठिरहेको देखिन्छ। खास गरी राष्ट्रिय मानवाधिकार आयोगले पनि यो विषयलाई उठान गरिरहेको छ भने त्यस्तै अन्य स्टेक होल्डरहरू सरकारवालाहरूले पनि यो विषयलाई उठान गरिरहनु भएको छ। यसमा मानवाधिकार आयोग संसदले पनि यो विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ होला, सरकारले पनि यसलाई गम्भीरतापूर्वक लिनुपर्छ होला। हामीले क्रमबद्ध रूपमा एउटा मानव अधिकारसँग जोडिएका कुराहरू, मौलिक मानव अधिकारसँग जोडिएका विषयमा पनि चर्चा गरिरहेका छौं। नागरिकलाई पहिलो प्राथमिकता दिने गरी हाम्रो संयन्त्रहरू कसरी अगाडि बढ्नुपर्छ?
एउटा त ऐन नियम नै हो सबभन्दा महत्वपूर्ण। ऐन नियम नीति यदि तपाईँले सर्भिस ओरिएन्टेड खोज्नुहुन्छ भनेपछि त्यो किसिमले ऐन नियमहरू बनाउनु पर्यो, होइन? र अर्को कुरा तपाईँले अर्को हामीले बुझ्ने कुरा के भनेपछि कार्यान्वयनको कुरा हो कि अब जस्तै एउटा तपाईँले प्रश्न उठाइहाल्नुभयो, त्यो बुझाउनु पनि सजिलो हुन्छ। यो सुकुम्बासीहरूको समस्यामा सुरुमा योजना बनाएर किन सबै त सुकुम्बासी थिएन नि त्यहाँ, मलाई के लाग्छ असली सुकुम्बासी भनेको मुस्किलले 10% पनि थिएन कि त्यहाँ। भविष्यमा तिनको व्यवस्थापन, तिनलाई कसरी व्यवस्थापन गर्ने, तिनलाई कसरी पुरस्थापन गर्ने, सुरुमा तपाईँले त्यो प्लान गरेर उठाएको भए अहिले त्यो समस्या आउँथेन होला जस्तो लाग्छ मलाई। तर यहाँ के भइदियो भनेपछि व्यवस्थापनको कुरै छैन, पुरस्थापनको कुरै छैन, एकैचोटि भत्काउने र मान्छेहरूलाई उठाएर लिएर जाने जुन कामहरू गऱ्यो नि त्यो समस्या हो। त्यसले गर्दा योजनाको कुराहरू भए, ऐन नियमको कुराहरू गरेँ मैले, नीतिको कुराहरू गरेँ, यी कुराहरू पनि फोकस गर्नुपर्छ जस्तो मलाई।
विभिन्न निकायले कानून तर्जुमा गर्ने गर्दछन्, त्यो स्थानीय निकायबाट पनि हुने गर्दछ, त्यसै गरी प्रदेश तहबाट पनि हुने गर्दछ, र हामी संघीयतामा गइसकेपछि त्यो तीनै तहबाट र तीनै निकायबाट हुने गर्दछन्। अब सुरक्षाका निकाय भनेको ती निकायबाट आदेश प्राप्त भइसकेपछि मात्र सोही अनुसार त्यसलाई कार्यान्वयन गर्न सहजीकरण गर्ने निकायलाई हामीले सुरक्षाको हिसाबबाट विश्लेषण गर्न सक्छौं। यहाँले भने जस्तो समस्या समाधान गर्न केन्द्रित भन्दा पनि सुरक्षाकर्मीलाई अगाडि सारेर त्यसको व्यवस्थापन बिना नै कुनै कार्यलाई अगाडि बढाइदिँदाखेरि यसले अब सुरक्षा निकायमा पनि अविश्वास पैदा गर्ने अथवा नागरिक र सुरक्षाकर्मी बीच केही द्वन्दहरू सिर्जना गर्न सक्ने र त्यो किसिमको मनोभावना सिर्जना गर्न सक्ने कुराहरू देखिएको हो कि के लाग्छ यहाँलाई यो विषयमा?
हो, एउटा के हो भनेपछि प्रहरी भनेको अब प्रहरीकै कुरा गरौँ, प्रहरी भनेको जनताको लागि हो। जनता भनेको प्रहरी एकदम नजिक भयो भने प्रहरीलाई फाइदा पनि किन हुन्छ भने अल्टिमेटली अपराधदेखि लिएर जे जस्तो हुन्छ जम्मै समाजमा हुन्छ नि त। तपाईँले एकअर्काप्रति विश्वास जगाइदियो भने तपाईँले समाजबाट छुट्टा पनि पाउनुहुन्छ, अपराध अनुसन्धान गर्दाखेरि तपाईँको सहयोग पनि पाउनुहुन्छ, अपराध नियन्त्रण गर्दाखेरि तपाईँले सहयोग पनि पाउनुहुन्छ, हरेक कुरामा सहयोग पाउनुहुन्छ क्या। तर यदि तपाईँले त्योभन्दा बाहिर गएर, जनताभन्दा बाहिर गएर तपाईँ काम गर्नुहुन्छ भनेपछि तपाईँले कहीँ पनि सहयोग पनि पाउनुहुन्न, कुनै सूचना पनि पाउनुहुन्न। र त्यसले गर्दा पटक पटक प्रहरीले यो समाजसँग जोडेका कार्यक्रमहरू लिएर आएको छ नि त। कहिले सर्भिसेज स्माइल होला, कहिले केही कार्यक्रमहरू होला, विभिन्न कार्यक्रमहरू लिएर आउँछ नि। त्यो के हो भनेपछि दुईवटाको सम्बन्ध सुधार्नको लागि हो। तर समस्या के भइदियो भनेपछि त्यो प्रचारमुखी बढी भइदियो, त्यसले काम गर्नु भने प्रचारमुखी बढी भयो, त्यसले निरन्तरता पाएन, त्यो संस्थागत भएन, होइन? त्यसले गर्दा यस्ता कार्यक्रमहरू चाहिँ सञ्चालन गर्नुपर्ने र त्यो दुईवटाको सम्बन्ध छ नि, त्यो सम्बन्धलाई हामीले कसरी निरन्तरता दिने हो त्यतातिर सोच्नु जरुरी हुन्छ। फेरि
गणेश नेपालीको मृत्यु प्रकरणपछि फेरि एकपटक राज्य नागरिकको अभिभावक कस्तो बन्ने, कसरी बन्ने भन्ने सवालहरू पनि अहिले सामाजिक सञ्जालमा टीका टिप्पणीका रूपमा रहेका छन्। त्यसै गरी राजनीतिक वृत्तमा भनौं, संसदमा समेत यो कुरा उठिरहेको छ। अब राज्यलाई अभिभावक, राज्यले अभिभावकको महसुस गराउन अब तत्कालै के गर्नु पर्ला? विगतदेखि नै यस किसिमका सवालहरू त उठ्दै आएका छन्, तर हाम्रो जुन आर्थिक संरचना छ यसले रोजगारी सिर्जना गर्नेदेखि यो बेरोजगारीको दर हटाउने र घटाउने कुरालाई त्यतिसम्म सम्बोधन गर्न नसक्दा पनि समस्याहरू देखिएका छन् भनिसकेपछि राज्यले आफूलाई कसरी अभिभावकको रूपमा अगाडि बढाउने कसरी आफू अभिभावक भनेर महसुस गराउँदाखेरि कम क्षतिहरू हुने गर्दछन् ताकि नागरिकले पनि आफ्नो अभिभावकका रूपमा सरकारलाई लिन सकोस्।
सबभन्दा पहिला त हामीले के बुझ्नुपर्छ भने यो सरकारी जति पनि निकायहरू छन् नि यिनीहरूप्रति विश्वसनीयता बढाउने काम चाहिँ गर्नु पर्यो नम्बर एक कुरा होइन। सबभन्दा पहिला त्यो गरौँ। अर्को के हो भनेपछि तपाईँ समाजबाट टाढा चाहिँ हुन सक्नुहुन्न चाहे त्यो नगर प्रहरी होला चाहे त्यो प्रहरी होला होइन। त्यसले गर्दा मैले भने यो समाजसँग जोडिएका कार्यक्रमहरूलाई निरन्तरता दिने र अर्को के हो भनेपछि हामी समाजसँग टाढा होइन है हामी पनि त्यसकै पार्ट हो है हामी तपाईँहरूले सेवा दिन आएका हो है के कुराहरूले तपाईँले ध्यान दिन सक्नु भएन भनेपछि उनीहरूले केही छैन। सामान्य कुराहरू मैले भने तपाईँले मान्छेहरू ठुल्ठुलो कुरा गर्लान् होइन अल्टिमेटली हो के भनेपछि यो प्रहरी या सुरक्षा निकायलाई तपाईँको जोड्नको लागि सरकारले बढी के गर्न सक्छ अर्को ऐनियम कुरा छन् नीतिको कुरा गरेँ मैले तपाईँसँग अघि होइन र सँगसँगै कार्यक्रमहरू लिएर जानुपर्ने हुन्छ र अर्को कहिलेकाहीँ सोसियल मिडियालाई पनि नियन्त्रण गर्न जरुरी छ भनेर हामीले पहिलादेखि भन्दै आएको हेर्नुहोस् है यसले समाजलाई अराजक बनाइरहेछ अराजक छ समाज अहिले तपाईँ हामीले भनेको कुरामा विश्वास कसैले गर्दैन किताबमा भएको कुरा कसैले विश्वासै गर्दैन अनुसन्धानको यो मिडियामा लेखेका राम्रा लेखनलाई कसैले विश्वासै गर्दैन अहिले विश्वासको लागि गर्छ भने सोसियल मिडियालाई विश्वास गर्छ जुन त्यो उत्पटाङ कुराहरू हुन्छ त्यहाँ होइन त्यसले गर्दा त्यो पनि जरुरी छ भन्छु भन्दा
ट्राफिक प्रहरी नगर प्रहरी त्यसै गरी अब नेपाल प्रहरी भनौं सर्वसाधारण विशेष गरी अब श्रमजीवी वर्गसँग र यो बीचको सम्बन्ध चाहिँ के कस्तो हुनुपर्छ अब यसमा संचारको पनि कमी हो कि अझ पछिल्लो समय के सुनिएको छ भने नागरिकलाई अनुशासित बनाउन ठूलो मात्रामा कर लगाउ यो जरिवाना लगाउनुपर्छ भन्ने लगायतका कुराहरू पनि रहेका छन्। अब खास गरी हेर्ने हो भने नागरिक पूर्वाधारहरू पर्याप्त रूपमा बन्न सकिरहेका छैनन्। काठमाडौँ उपत्यकामा पानी पर्यो भने पनि सड़कको लेन कता सड़क कता कता भन्नेसम्मको अन्यलता हुन्छ सवारी कहाँबाट चलाउने खाल्डाखुल्डी कहाँ छ भन्नेसम्मका ती कुराहरू थाहा हुँदैन। यस हिसाबले हेर्ने हो भने हाम्रो विकास त्यसै गरी समन्वय संचारका विषयहरू पनि समग्रतामा हेरिनुपर्छ केवल ठूलो जरिवाना गर्दैमा मात्र नागरिक अनुशासन कायम हुन्छ भन्ने पनि छैन होला। पछिल्लो समय यो विषय पनि चर्चामा रहेको छ ठूलो मात्रामा जरिवाना गर्ने भन्ने विषय पनि विभिन्न कोणबाट आइरहेका छन् तथापि यसको यथार्थता तथ्यगत सत्यताको विषयलाई चाहिँ विषय प्रष्ट हुन नसकिरहेको एउटा अवस्था पनि छ।
एउटा यो के हो भने तपाईँको सरकारले के सोच्नुपर्छ भनेपछि दण्ड जरिवानाले मात्रै जनता अनुशासित हुन्छन् या जनताले भनेको सरकारले भनेको मान्छन् भन्नु सोच्नु गलत किन भनेपछि अब चिनमा हेर्नुहोस् त अस्ति भर्खर मात्रै पनि एकजना त्यहाँको पोलिटिकल व्यक्तित्वलाई $3,350,000 करप्सन मात्रै मृत्युदण्ड दिएको छ र सालमा यस्ता घटना कति हुन्छन् मृत्युदण्ड दिएर पनि तपाईँको मान्छे अनुशासन हुन सक्दो रहेछ नि त होइन। त्यसले गर्दाखेरि के हो भनेपछि दण्ड सजाय पनि हुनुपर्छ तर दण्ड सजाय पनि कस्तो हुनु पर्यो भनेपछि जस्तै अहिले खास गरी ट्राफिककै दण्ड सजायको बढी चर्चा भइरहेको छ कि अहिले नेपालको हेर्नुहोस् त हाम्रो आर्थिक अवस्था हेरौँ हाम्रो आम्दानी हेरौँ होइन कमसेकम सजाय गर्दाखेरि पनि त्यसको अनुपातमा जरिवाना राख्नु पऱ्यो नि। अब हिजोको घटना हेर्नुहोस् त अब त्यो बिस्तारै खुल्ला अहिलेसम्म के कुरा आइरहेको छ भनेपछि हजार रुपियाँको पीडाले गर्दा मान्छेले पोल्यो भन्ने कुरा आइरहेको छ नि त किनकि हजार रुपियाँ भनेको पनि 1500 रुपियाँ भनेको ठुलो कुरा हो क्या अहिले सर्वसाधारण नेपालीहरूलाई तपाईँले आफूलाई हेरेर भएन नि त जुन मेजोरिटी जुन पपुलेसन छ उसको आर्थिक अवस्था मेरो हेरौँ भने त 50,000 लगाइदिने 1,00,000 लगाइदिने सजिलो छ नि भन्नु त तर त्यो ग्राउन्ड रियालिटी छ मेल खान्छ खाँदैन यी कुरा विचार गर्नुपर्छ र अर्कोतिर नेपालमा हेर्नु तपाईँको विश्वको यत्तिको महँगो कर चाहिँ कहीँ छैन होला भन्छु म हाम्रा मेरा भारतीय साथीहरू जुन आउँछन् पढेका स्कुलका उनीहरू हाँस्छन् गाडीको भाउ भन्दाखेरि भन्नुहोस् त मैले इयरली यो गाडी मोटरसाइकल जुन तपाईँको ट्याक्सहरू तिर्छु त्यो हाँसो उठ्दो छ त्यो अझै विश्वासै गर्दैन बाहिरको मान्छेले यदि तपाईँहरू कसरी तिमीहरू कसरी तिर्छ भनेर कि त्यसले गर्दा सरकारले यी कुरा सोध्नुपर्छ। अब यो जनतालाई दुःख दिएर जनतालाई लुटेर तपाईँ सरकार चलाउनुहुन्छ भनेपछि केले राम्रो गर्दैन सरकारले फेरि कहिले पनि राम्रो गर्दैन। अब त्यसमा तपाईँ अब सरलीकरण थप्दै हुनुहुन्छ जुन कि जनताले धान सक्ने छैन, यो कुरामा चाहिँ सरकारले चाहिँ विचार गर्नुपर्छ। फेरि
हामी कुराकानीकै क्रममा रहेका छौं। आजको अन्तर संवादमा हामीले मानव अधिकारको सवाल लगायतका विषयमा पूर्व प्रहरी नायब महानिरीक्षक हेमन्त मल्लसँग कुराकानी गरिरहेका छौं। हुन्छ, हाम्रो कुराकानीको क्रमलाई थप अगाडि बढाऊ। हाम्रा नियम कानूनहरू अब भुइँ मान्छे मैत्री छैनन्, गरी खाने वर्गका अनुकूल छैनन् भनेर विभिन्न समयमा टीका टिप्पणी पनि हुने गरेको छ। कानून निर्माणकै चरणमा अब सुधार गर्नुपर्ने कुराहरू पनि यहाँकै भनाइ अनुसार रहेका छन्, देखिएका छन्। हाम्रो आर्थिक संरचना के कस्तो छ, हाम्रो सामाजिक संरचना के कस्तो छ, ती विषयहरूमा पनि मूलभूत रूपमा केन्द्रित हुनुपर्छ भन्ने सवाललाई पनि यहाँले उठान गरिरहँदाखेरि यो गरी खाने वर्ग मैत्री कानून चाहिँ कसरी बनाउन सकिएला, कानून बनाउँदाखेरि भुइँ मान्छे यहाँले भने जस्तै जसको न्यूनतम आय पनि छैन उनीहरूलाई कसरी केन्द्रित गरेर एउटा उनीहरूकै जनहितमा अथवा समग्र जनहितमा उक्त कानूनहरू बनाउन सकिएला,
फेरि के गर्नु पर्दैन यसको लागि? मैले तपाईँलाई सुरुमा पनि भनेको हो, सबैलाई सरकारले जागिर दिएर सक्दैन, होइन? अर्कोतिर के छ भनेपछि माइक्रो फाइनेन्सिङ गर्ने संस्थाहरू पनि थुप्रै छन्। माइक्रो फाइनेन्सिङ गरेर त्यो मान्छेले उठाउने कसरी? हामीले के गर्नु पर्दैन? भारतका ठुला सहरमा गएर हेरौँ, चाहे त लखनऊ होला, हाम्रो नजिक त लखनऊ छ नि त, हामी लखनऊमा जाउँ या तपाईँ दिल्लीमा जाउँ, बम्बईमा जाउँ, त्यहाँको महानगरपालिकाले नगरपालिकाले जुन फुटपाथमा गरी खाने मान्छेहरू छ उनलाई लाइसेन्स दिएर उनीहरूको जुन गुजारा गर्ने जुन एउटा बाटो ओपन गर्छ, हामी त्यहाँबाट सिकाउँथे। अब हाम्रो समस्या के छ भनेपछि हरेक कुरा सिक्न हामीहरू अमेरिका जान्छौँ, जुन कि हामी हाम्रो धरातलबाट मिल्दै मिल्दैन। हरेक कुनै कुरा सिक्न हामीहरू तपाईँको स्विजरल्यान्ड जान्छौँ, फेरि हाम्रो यहाँको धरातलबाट मिल्दैन कि। त्यसले गर्दाखेरि के हो भनेपछि भारत जाउँ, किनकि म त भारतमा परेको हो, त्यसले गर्दा भारतको बारेमा मलाई राम्रै थाहा छ, होइन? तर ठुला सहरमा चाहिँ तपाईँको मजाले लाखौँ मान्छे व्यवस्थापन गरेको छ कि, सरकारले मिनिमम ट्याक्स लाउँछ, मिनिमम आमदानी हुन्छ, स्पेस दिन्छ एउटा बाटोको छेउमा, होइन? केही डिस्टर्ब गर्दैन, गरी खाएको छ सबैले। त्यसले गर्दा अहिले हामीले भन्नुभन्दा पनि भारतका महानगरले गरेका जुन कुरा त्यहाँबाट सिकौँ न हामीहरू।
अब कुनै घटना हुने गर्दछ र तत्कालीन समयमा त्यसको चर्चा परिचर्चा हुने गर्दछ, सड़कदेखि सदनसम्म त्यसको चर्चा हुने गर्दछ, आवाज उठ्ने गर्दछ, फेरि त्यो विषय सेलाएर जाने गर्दछ र फेरि अर्को घटना घटिसकेपछि मात्र त्यो विषयमा चर्चा गर्ने हाम्रो नेपाली प्रवृत्ति र परिपाटी हो कि भन्ने पनि कता कति टीका टिप्पणी सुनिँदै आएको छ, हुँदै आएको छ। यस हिसाबले कुनै घटना घट्नुभन्दा पहिले नै त्यस किसिमको पूर्व तयारी, सम्भावित सबै कुरालाई अध्ययन गरेर व्यवस्थापन गर्न सकिने अवस्था छ कि छैन? हामी कहाँ त घटना घट्ने, चर्चा हुने, सेलाएर जाने, फेरि अर्को घटना घट्ने श्रृङ्खला जस्तो पनि देखिन्छ नि। यसअघि पनि संसद भवन अगाडि यसै किसिमको घटना पनि घटेको थियो।
हो, तपाईँले भनेको कुरा सही हो कि कमसेकम कुनै घटना हुन्छ भनेपछि घटनाका कारणहरू हुन्छन्, घटना किन भयो भन्ने कुराहरू होला, होइन? कमसेकम त्यसबाट सिकेर हामीहरू अगाडि बढौँ न। फेरि हामीहरू के भन्छौँ भनेपछि घटना बिर्सिन्छौँ भन्छ, तर त्यो घटना काहीँ न काहीँ समाज
Your call is on hold. Please wait a moment. कृपया केही क्षण पर्खनुहोस्।
हामी कुराकानीकै क्रममा रहेका छौं। आजको कुराकानीमा हामीले मानवाधिकार केन्द्रित भएर कुराकानी गरिरहेका छौं। हामी कुराकानीको क्रममा जोडिने प्रयासमा पनि रहेका छौं। खास गरी पछिल्लो समय विभिन्न किसिमका घटनाहरू घटिरहेको सन्दर्भ पनि छ, खास गरी स्थानीय प्रहरीसँगको विवादपछि मुगुका युवा गणेश नेपालीले आत्मदाहको प्रयास गर्नुभयो र आत्मदाहको प्रयासपछि उहाँको निधन पनि भएको छ। अहिले यो विषय सड़कदेखि सदनसम्म उठिरहेको छ। यस किसिमका घटना विगतमा पनि भएका थिए। 2079 सालमा प्रेम आचार्यले पनि संसद संघीय संसद भवनको अगाडि आत्मदाहको प्रयास गर्नुभएको थियो। तत्कालीन समयमा पनि यो विषय चर्चामा रहेको थियो। हामीसँग हाम्रा अतिथि जोडिसक्नु भएको छ। सानो प्राविधिक समस्यापछि हामी पुनः जोडिएका छौं। हामीले कुराकानी गर्दै थियौं कि कुनै एउटा घटना घट्छ, घटिसकेपछि फेरि अर्को घटना नघट्दासम्म हामी त्यसबीचमा कुनै तयारी नगर्ने, त्यस किसिमका घटनाहरूलाई घटित हुन नदिन आवश्यक व्यवस्थापन नगर्ने हामीमा समस्या हो कि भन्ने विषयमा हामीले कुराकानी गरिरहेका थियौं। त्यो विषयलाई जोडेर यहाँले बताइदिनुहोस् त।
हजुर, हो, एउटा के हुन्छ भनेपछि कुनै पनि घटना हुन्छ भनेपछि त्यसको कारण हुन्छ कि, त्यसका समस्याहरू हुन्छ त्योभित्रका, यदि घटना घटिसकेपछि त्यसबाट हामीले पाठ सिक्ने र त्यसले त्यसबाट सिकेर हामीले गर्ने सुधारहरू महत्त्वपूर्ण हो होइन र हामीहरू एउटा भनाइ के छ भनेपछि घटना घट्दैजान्छ बिर्सिँदैजान्छ भन्ने जुन कुरा छ त्यो चाहिँ म मान्दैन कि एउटा के हुन्छ भनेपछि समाजसँग जोडिएको घटना समाजको दिमागमा कहीँ न कहीँ अचेतन मनमा बसेको हुन्छ र थपिँदै या पाइला फुँदै गएपछि त्यो कतिखेर विस्फोट हुन्छ तपाईँले भन्न सक्नुहुन्न फेरि यो सरकारले यता पनि सचेत हुनु जरुरी छ त्यसले गर्दाखेरि के हो भनेपछि यदि कुनै घटना जस्तै अहिले घटना घट्यो नि विभिन्न चर्चा परिचर्चाहरू आइरहेछन् ती परिचर्चालाई सरकारले एक ठाउँमा राखेर रा, सुधार त गर्नु पर्यो नि त
हामी कार्यक्रमको अन्त्यतिर पनि आइरहेका छौँ अन्तमा अब सुकुम्बासीका पनि सवाल रहेका छन् अपाङ्गता भएका व्यक्तिका पनि सवाल रहेका छन् गरी खाने श्रमजीवी वर्गहरूको पनि हकितको कुरा रहेको छ यी सबै कुराहरूलाई सुरक्षित गर्दै शहरलाई पनि व्यवस्थित बनाउनु पर्ने सवाल पनि रहेको छ जसमा महानगरको भूमिका हुन्छ होला त्यसै गरी गृह मन्त्रालयको भूमिका पनि हुन्छ होला भूमि आयोग लगायतका अन्य निकायहरूको पनि भूमिका हुन्छ होला सबै अन्तर सरकारी निकाय बीच आवश्यक समन्वय गरेर अगाडि बढाउन सक्यो भने यी समस्याहरूको पनि दीर्घकालीन समाधान हुन सक्छ होला त्यसका लागि कसरी अगाडि बढ्दा उचित हुन्छ अबका दिनमा
सबभन्दा पहिला त के हो भनेपछि सबै निकायको बीचमा समन्वय हुनु पर्यो र विश्वास हुनु पर्यो हाम्रा निकायहरूको बीचमा विश्वास छैन है फेरि एकअर्का विश्वास छैन र काम गर्नुभन्दा पनि देखाउने एउटा चलन बढ्दै गइरहेको छ यो सोसियल मिडियाले गर्दाखेरि कन्टेन्ट क्रिएटर भएको सबैहरूले कर्मचारीहरू पनि त्यसबाट जोग्यो एउटा कुरा र समन्वयलाई ध्यानमा दियो एउटा कुरा होइन र अर्को कुरा जुन मैले पहिला पनि भनेको तपाईँको ऐन नियमले सबलाई अधिकार दिएको छ कि त्यो आफ्नो आफ्नो अधिकार प्रयोग गरौँ र हाम्रो यहाँ के भइदिएछ भने सबै निकाय लाखे मुङ्रो लिएर तपाईँको जनताको टाउकोमा ठटाउन आइरहेछन् कि सबैको आफ्नो अधिकार छ नि त आफ्नो आफ्नो अधिकार प्रयोग गर आफ्नो आफ्नो अधिकार प्रयोग गर्दाखेरि समन्वयात्मक रूपले समस्या पनि आउँदैन र थप के हो भनेपछि जुन मैले तपाईँले भने नि ऐन नियम र नीतिका कुराहरू छ नि अहिले त के छ भने ऐन नियम नीति परिवर्तन गर्ने त्यसलाई संशोधन गर्ने कुराहरू आएर चाहिँ यी जम्मै कुरालाई एक ठाउँमा राखेर हेर्दाखेरि चाहिँ ठिक होला जस्तो लाग्छ मलाई
हुन्छ हाम्रो कार्यक्रमको समय पनि सकिएको छ यहाँको महत्वपूर्ण समय र विचारका लागि धेरै धेरै धन्यवाद आजको अन्तर संवादमा हामीले मानव अधिकारका सवाल लगायतका विषयमा केन्द्रित भएर पूर्व प्रहरी न्याय महानिरीक्षक हेमन्त मल्लसँग कुराकानी गर्यौं प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद तपाईँको दिन शुभ रहोस् हवस् त नमस्कार।